بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ مائدہ کی آیت کرمانک 54, 55 اور 56 کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ فسوف الله بقوم يحبهم ويحبونه فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله يؤتيه من يشاء والله واسع عليم إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، تم میں سے جو کوئی اپنے دھرم سے پھرے گا وہ جان لے کہ اسے ایشور کو کوئی ہانی نہیں ہوگی، کیونکہ بھوشیہ میں ایشور ایسے لوگوں کو لائے گا جنہیں وہ پسند کرتا ہوگا، اور وہ بھی ایشور کو پسند کرتے ہوں گے۔ وہ ایمان والوں کے سمکش نرم اور کافروں کے سمکش کڑے ہوں گے۔ وہ ایشور کے مارگ میں جہاد اور سنگھرش کریں گے تتھا کسی دھکار کرنے والے کی دھکار سے نہیں ڈریں گے۔ یہ ایشور کی کرپا ہے جسے وہ جس کو چاہتا ہے پردان کرتا ہے، اور ایشور اتیانت ویاپک گیان والا اور جانکار ہے۔ ہے ایمان والو، تمہارا ابھیبھاوک تتھا سوامی کیول ایشور، اس کا پیغمبر، اور وہ ایمان والے ہیں جو نماز قائم کرتے ہیں اور رکو کی استھتی میں زکات دیتے ہیں، اور جو کوئی ایشور، اس کے پیغمبر تتھا ایسے ایمان والوں کی ابھیبھاوکتا اور سوامتو کو سویکار کرے تو جان لو کہ نسندیہ ایشور کا گٹھی پربھتو پراپت کرنے والا ہے۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہمارے پرسارن کو آپ شارٹ ویو میں 30 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہے ہیں۔ دوستوں، ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir، اور ہماری ویب سائٹ کا پتہ ہے pasttoday.com/hi۔ آج منگلوار ہے، اس ماہ کی 3، رجب کی 20 اور فروری کی 22 تاریخ۔ ہمارے آج کے کاریکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کے اپرانت راجنیتک چرچا کا دینک کاریکرم پرسارت کیا جائے گا۔ راجنیتک چرچا کے اپرانت آپ سنیں گے کاریکرم فلسطینی مدعا اور سمادھان، اور سبھا کا انتم کاریکرم ہوگا قصے اور کہانیاں۔ تو دوستوں، یہ تو تھی ہمارے آج کے کاریکرموں کی روپ ریکھا، اور ابھی آپ کچھ کھڑوں میں ریڈیو تہران سے وشو سماچار سنیں گے۔ اب آپ ریڈیو تہران سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران اور قطر کے بیچ کئی مہتوپورن سمجھوتا پر ہستاکشر ہوئے، راشٹرپتی نے کہا پڑوسیوں پر دے رہے ہیں خاص دھیان۔ یوکرین میں حالات بگڑے، کوئی ماسکو کے سمرتھن میں تو کوئی ورودھ میں، ایران نے کہا سیم سے لے کام۔ بحرین میں موساد کے جاسوسوں کی گتیویدھیوں پر چنتا۔ کرناٹک میں حجاب کا معاملہ گہراتا ہی جا رہا ہے۔ اور اب آپ مریم مہردادی اور اختر ابا سے وستار سے سماچار سنیے۔
راشٹرپتی رئیسی نے کہا ہے کہ پریشانیوں کے سمے ہم نے شیتری دیشوں کے ساتھ اپنی دوستی دکھائی۔ ایران کے راشٹرپتی سعید ابراہیم رئیسی نے کہا کہ شیتری دیشوں کے ساتھ ہم سمبندھ وستار کے اچھک ہیں۔ انہوں نے کہا کہ سمسیاں اور کٹھنائیوں کے زمانے میں ہم نے اپنی دوستی سدھ کی ہے۔ راشٹرپتی نے دوحہ میں قطر کے شاسک شیخ بن حمد آل ثانی کے ساتھ سنیکت سنواداتا سمیلن میں کہا کہ ایران نے یہ ثابت کر دیا ہے کہ وہ ہمیشہ ہی سوتنتر دیشوں کے ہتوں کا سمرتھک رہا ہے۔ انہوں نے کہا کہ آتنکواد کے ورودھ سنگھرش اور ادھک دباؤ کے مقابلے میں ایران وجئی رہا ہے۔ ان کا کہنا تھا کہ پرتبندھوں کو ہٹانے کے لیے امریکہ کو اپنی اچھا شکتی سدھ کرنی ہوگی۔ ابراہیم رئیسی نے کہا کہ سمجھوتے کے لیے ایرانی راشٹر کے وید ہتوں کی پورتی بہت ضروری ہے۔ راشٹرپتی نے اس بات کو الیکھ کیا کہ پشچمی ایشیا نئے چرن میں پرویشٹ ہو رہا ہے۔ سید ابراہیم رئیسی نے کہا کہ پچھلے کچھ دشکوں کے پریورتنوں سے یہ پاٹھ ملتا ہے کہ ورچسواد کو نشچت روپ میں وفلتا ہاتھ لگے گی، پرتیرودھ کے سمرتھک سارتھک پرینام سامنے آئیں گے، اور یہ شیتر کے کسی بھی سمسیا کا سمادھان سینے مارک سے سمبھو نہیں ہے۔ اس سنیکت سنواداتا سمیلن میں قطر کے نریش نے اسلامی گڑتنتر ایران اور قطر کے بیچ کچھ سمجھوتوں کا سواگت کیا اور کہا کہ یہ مہتوپورن ہے۔ دوسری اور ایران اور قطر کے بیچ کچھ مہتوپورن سمجھوتوں پر ہستاکشر ہوئے، جن میں پریوہن، ارجا، ویاپارک مدے، بجلی، گیس، تکنیک اور انجینئرنگ کے شیتر میں سہیوگ جیسے وشے شامل ہیں۔
اسلامی گنتنتر ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے کہا ہے کہ ایران اور قطر کے ویاپارک اور آرتھک سمبندھوں کے وستار کے لیے گمبھیر سنکلپ پایا جاتا ہے۔ राष्ट्रपति ने कतर में रहने वाले ईरानियों को संबोधित करते हुए इस बात का उल्लेख किया कि क्षेत्रीय देशों की जनता के संबंधों की जड़ें उनकी आस्थाओं और संयुक्त संस्कृति में निहित है। कहा कि क्षेत्र में धर्म के आधार पर जो संस्कृति और सभ्यता पाई जाती है वो एक ऐसी दौलत है जिसे हमेशा मजबूत करने की जरूरत है और इस बात की कदापि अनुमति नहीं दी जानी चाहिए कि डिजिटल संपर्क के दौर में इसे निशाना बनाया जाए। राष्ट्रपति ने कहा कि विदेश में रहने वाले ईरानी भी देश में रहने वाले ईरानियों की भांति अधिकार रखते हैं और उनके संबंध में भी सरकार की कुछ जिम्मेदारियां हैं। इस्लामी गणतंत्र ईरान के राष्ट्रपति ने कहा कि ईरान की सीमाओं के अंदर विदेशों में रहने वाले ईरानियों की आर्थिक गतिविधियां और पूंजी निवेश के लिए अतीत से कहीं अधिक सुविधाएं उपलब्ध कराए जाने की जरूरत है। उन्होंने कहा कि क्षेत्र में ईरानी पैदावार और उत्पादों पर विशेष ध्यान रहा है और वो मापदंडों के अनुसार रही हैं और जो अन्य दावेदार देशों में कॉम्पिटिशन भी रखती हैं। राष्ट्रपति ने कहा कि दुश्मनों की शत्रुतापूर्ण कार्रवाइयों के बावजूद ईरान ने विभिन्न क्षेत्रों विशेषकर ऐसे क्षेत्रों में भी जो भीषण प्रतिबंधों और दबावों के काल का शिकार रहे हैं बहुत अधिक प्रगति की है।
इस्लामी गणतंत्र ईरान ने यूक्रेन की ताजा स्थिति पर प्रतिक्रिया व्यक्त करते हुए दोनों पक्षों से संयम से काम लेने और ऐसी किसी भी कार्रवाई से बचने की अपील की है जिससे यूक्रेन में तनाव और भी बढ़ जाए। इस्लामी गणतंत्र ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने कहा कि पूर्ण संवेदनशीलता के साथ यूक्रेन की स्थिति पर गहरी नजर रखे हुए हैं। उन्होंने कहा कि इस्लामी गणतंत्र ईरान समस्त पक्षों को धैर्य और संयम से काम लेने का निमंत्रण देता है और तेहरान का ख्याल है कि अधिक तनाव पैदा करने वाली हर प्रकार की कार्रवाई से बचने की जरूरत है। ईरान के विदेश मंत्रालय के प्रवक्ता ने समस्त पक्षों को समस्या को वार्ता और शांतिपूर्ण तथा राजनीतिक ढंग से हल करने की कोशिश करने का सुझाव भी दिया। विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने कहा कि खेद की बात है कि अमेरिका के नेतृत्व में नेटो के हस्तक्षेप पूर्ण और भड़काऊ कार्रवाइयां क्षेत्र में तनाव बढ़ने और स्थिति के और अधिक जटिल होने का कारण बन रही हैं।
रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने पूर्वी यूक्रेन के दो क्षेत्रों लुहांस और दोनेत्स्क को स्वतंत्र राष्ट्र के रूप में मान्यता देने वाली एक डिक्री पर हस्ताक्षर कर दिए हैं। पुतिन ने जिस शासनादेश पर दस्तखत किए हैं उसके मुताबिक रूसी सेनाएं लुहांस्क और दोनेत्स्क में शांति कायम करने का काम करेंगी। रूसी राष्ट्रपति ने टेलीविजन पर राष्ट्र के नाम अपने भावनात्मक संबोधन में पूर्वी यूक्रेन को प्राचीन रूसी क्षेत्र बताया। पुतिन के इस कदम पर नेटो ने प्रतिक्रिया देते हुए कहा कि रूस के इस फैसले से क्षेत्र में शांति स्थापित करने के लिए किए जा रहे प्रयास कमजोर पड़ेंगे। इस बीच पूर्वी यूक्रेन में सेना भेजने के रूस के ऐलान के बाद यूक्रेन ने कड़ी प्रतिक्रिया दी है और रूस पर कठोर प्रतिबंध लगाए जाने की मांग की है।
रूस के राष्ट्रपति व्लादिमीर पुतिन की ओर से पूर्वी यूक्रेन के में स्थित दोनेत्स्क और लुहांस्क नामक क्षेत्रों को सरकारी तौर पर आजाद क्षेत्रों के रूप में स्वीकार किए जाने के आदेश के बाद दुनिया के विभिन्न देशों की ओर से विभिन्न प्रकार की प्रतिक्रियाएं सामने आ रही हैं और अमरीका ने रूस के विरूद्व कड़ी कार्रवाई की धमकी भी दे दी है। पूर्वी यूक्रेन के दोबांस का क्षेत्र दोनेत्स्क और लुहांस्क सहित विभिन्न रूसी मूल के निवासियों पर आधारित है और दोनों प्रांतों ने 2014 में यूक्रेन में सरकार के परिवर्तन के बाद कीव से अपनी आजादी का ऐलान कर दिया था। रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने सोमवार की रात रूसी जनता से अपने संबोधन में दोनेत्स्क और लुहांस्क नामक गणतंत्रों को सरकारी तौर पर स्वीकार किए जाने का ऐलान किया। रूसी राष्ट्रपति के इस ऐलान के बाद लुहांस्क और दोनेत्स्क के लोगों ने जश्न मनाया और सड़कों पर निकलकर पटाखे फोड़े। अमरीका और विभिन्न यूरोपीय अधिकारियों ने तुरंत रूस की इस कार्रवाई की निंदा करते हुए अपनी अपनी प्रतिक्रियाएं दी। व्हाइट हाउस के प्रवक्ता जेन साकी ने एक बयान में दावा किया कि हमारी नजर में रूस की यह कार्रवाई कोई अप्रत्याशित नहीं थी, हम इस कार्रवाई का जवाब देने के लिए तैयार हैं। यूक्रेन के राष्ट्रपति व्लादिमीर जेलेंस्की की अध्यक्षता में यूक्रेन की रक्षा और राष्ट्रीय सुरक्षा कौंसिल की बैठक हुई और यूक्रेन की राष्ट्रीय सुरक्षा कौंसिल के सेक्रेटरी ने ऐलान किया कि कीव यूक्रेन के नियंत्रण से निकलने वाले क्षेत्रों को दोबारा यूक्रेन में शामिल करना चाहता है। जर्मनी, ब्रिटेन, फ्रांस, एस्टोनिया, बेल्जियम, फिनलैंड, नॉर्वे, स्पेन, आयरलैंड, कनाडा, ऑस्ट्रेलिया, तुर्की, नेटो और संयुक्त राष्ट्र संघ ने व्हाइट हाउस की नीतियों से समन्वय होकर रूसी कार्रवाई का विरोध किया है। अलबत्ता इन देशों के मुकाबले में निकारागुए, क्रीमिया, अबखाजिया गणतंत्रों के राष्ट्रपतियों, सीरिया के विदेश मंत्रियों, यमन की सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव मोहम्मद अली अलहूसी ने मॉस्को के फैसले का समर्थन किया है।
بحرین کے الوفاق پارٹی نے دیش میں موساد کے جاسوسوں کی اپستھتی کے بارے میں بحرین کے اپویدیش منتری کے بیان کو ایک تراسدی اور دیش کے لیے خطرناک قرار دیا ہے۔ میرات البحرین نامک ویب سائٹ نے رپورٹ دی ہے کہ الوفاق پارٹی نے بحرین کے اپویدیش منتری عبداللہ بن احمد آل خلیفہ کے بیانوں پر پرتکریا ویکت کرتے ہوئے کہا کہ یہ بیان کسی تراسدی سے کم نہیں ہے اور پوری طرح سے مورکھتا پورن ہے، جنہوں نے کوٹنیتی کی سیماؤں کو بھی پار کر لیا ہے اور بے عزتی کے ساتھ اعلان کیا جا رہا ہے کہ اسرائیل کی جاسوسی کی سنستھا موساد بحرین میں سکری ہے۔
یمنی سینا اور الحوثی آندولن کے لڑاکوں نے سعودی عرب کے جیزان پرانت میں استھت ملک عبداللہ ایئرپورٹ کو نشانہ بنایا ہے۔ یمنی سینا اور سوئم سی بلون اپنے دیش کی گھیرا بندی اور سعودی سینک گٹھ بندھن کے ہوائی حملوں کے خلاف جوابی کارروائی کرتے ہوئے حالیہ دنوں میں سعودی عرب اور یو اے کے بھیتر کئی ڈرون اور میزائل حملے کیے ہیں۔
کرناٹک کے اسکولوں اور کالجوں میں بی جے پی سرکار دوارا مسلم چھاتراؤں کے حجاب بین کے خلاف عدالت کا رخ کرنے والی چھاترا حاجرہ شفا کے بھائی پر ہندوتو وادی چرمپنتیوں نے حملہ کر دیا اور ان کے پتا کی سمپتی کو نشٹ کر دیا۔ شفا نے ایک ٹویٹ کے ذریعے بتایا کہ ان کے بھائی پر ہندوتو وادی سنگٹن آر ایس ایس کے گنڈوں نے حملہ کر دیا اور ان کے ساتھ بے دردی سے مار پیٹ کی۔ انہوں نے کہا کہ انہیں اور ان کے پریوار کو صرف اس لیے نشانہ بنایا جا رہا ہے کیونکہ وہ اپنے ادھیکاروں کے لیے لڑ رہی ہیں۔
کرناٹک کے شیوموگا میں بجرنگ دل کے 28 ورشیہ کاریکرتا ہرش کی ہتیا کے آروپ میں 3 ویکتیوں کو گرفتار کیا گیا ہے۔ اس سے پہلے سوموار کو مرتک کے انتم سنسکار کے دوران ہنسا بھڑک اٹھی اور پتھر بازی اور آگزنی کی گھٹنا ہوئی، جس میں ایک فوٹوکار، پترکار اور مہیلا پولیس کرمی سمیت 3 لوگ گھائل ہو گئے تھے، جبکہ کئی واہنوں کو شتیگرست کر دیا گیا تھا اور آگ لگا دی گئی تھی۔
اپرادھک اور مانواधिकार معاملوں کے انتراشٹریہ وکیلوں کے ایک وشیشج سموہ نے 2017 اور 2021 کے بیچ اتر پردیش کے پولیس بلوں دوارا کتھت روپ سے کی گئی نیاتر ہتیاؤں میں ان کی بھومیکا کو لے کر پردیش کے مکھیہ منتری یوگی آدتیہ ناتھ کے خلاف کاروائی کی مانگ کرتے ہوئے امریکی سرکار کو ایک سبمیشن سونپا ہے اور یوگی پر پرتبندھ لگانے کی مانگ کی ہے۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، راجنیتک چرچا کا دینک کاریکرم لے کر اپستھت ہے قائم رضوی کا سلام سویکار کیجیے۔ راشٹرپتی ابراہیم رئیسی کی قطر یاترا اور یوکرین سنکٹ کے بارے میں آج ہم کاریکرم میں وستار سے چرچا کریں گے۔ ایران کے راشٹرپتی کی قطر یاترا کے دوران کئی سمجھوتوں پر ہستاکشر ہوئے ہیں۔ ایک سمیکشا لے کر اپستھت ہے محمد مہدی۔
ایرانی راشٹرپتی سید ابراہیم رئیسی آج کل قطر کی یاترا پر ہیں۔ راشٹرپتی 21 فروری کو قطر کے شاسک شیخ تمیم کے آدھیکارک نمنترن پر دوحہ گئے ہیں۔ ان کی قطر یاترا کا مکھیہ ادیش دویپکشیہ سمبندھوں میں وستار اور اسے پرگاڑھ بنانے کے سمبندھ میں وچار ومرش کرنا ہے۔ گیس نریات کرنے والے دیشوں کی بیٹھک آج دوحا میں ہو رہی ہے، جس میں راشٹرپتی بھی بھاگ لیں گے۔ راشٹرپتی بننے کے بعد سید ابراہیم رئیسی کی فارس کھاڑی کے کسی عرب دیش کی یہ پہلی یاترا ہے۔ قطر نریش ایرانی راشٹرپتی کی آگوانی کے لیے ایئرپورٹ گئے تھے۔ قطر ایران کے ساتھ سمبندھوں کو بہت ادھک مہتو دیتا ہے۔ تہران اور دوحا کے سمبندھوں میں بہت کم اتار چڑھاؤ آئے ہیں۔ یہاں ایک سوال یہ اٹھتا ہے کہ قطر اسلامی گنتنت ایران کے ساتھ سمبندھوں میں وستار کو اتنا مہتو کیوں دے رہا ہے؟ اس کے جواب میں کئی باتیں کہی جا سکتی ہیں۔ پہلی بات یہ ہے کہ ایران کے بارے میں قطر کا وہ درشٹیکون نہیں ہے جو سعودی عرب، سنیکت عرب امارات اور بحرین کا ہے۔ قطری ادھیکاریوں کا ماننا ہے کہ ایران چھیتر کا ایک شکتیشالی، پربھاوشالی ایوم پرتبدھ دیش ہے، اور ایران وہ دیش نہیں ہے جو سنکٹ کی گھڑی میں اپنے متر دیشوں کو اکیلا چھوڑ دے۔ سیریا اور عراق میں ایران کے رچناتمک کاریوں کو اسی دشا میں دیکھا جا سکتا ہے۔ ایک وہ سمے تھا جب سعودی عرب، امریکہ اور پشمی دیشوں کا سمرتھن و آشیرواد پراپت آتنکوادی گٹوں نے سیریا میں حملہ کر دیا تھا، اور آتنکوادی گٹوں کا ایک لکش سیریا کے راشٹرپتی بشار اسد کی قانونی سرکار کا تختہ پلٹ کر وہاں امریکہ اور اسرائیل کی ہاں میں ہاں ملانے والی سرکار کا گٹھن تھا۔ آتنکوادی گٹھوں نے سیریا میں کسی پرکار کے افراد میں سنکوچ سے کام نہیں لیا، یہاں تک کہ عام لوگوں میں یہ دھارا پھیل گئی تھی اور وہ یہ سوچنے لے گئے تھے کہ بشار اسد کی سرکار ختم ہونے والی ہے، پرنتو سیریا نے آدھیکارک روپ سے ایران سے مدد مانگی اور ایران نے آتنکواد سے مقابلے میں اس کی سہایتا کی، یہاں تک کہ سیریا میں آتنکوادی گٹھوں کی کمر توڑ دی گئی۔ قطر کے ادھیکاری ایران کے ساتھ سمبندھوں کو جو اتنا مہتو دے رہے ہیں اس کی ایک وجہ یہ ہے کہ آتنکواد سے مقابلے میں پڑوسی دیش عراق میں ایران نے جو الیکھنیہ بھومکا نبھائی ہے وہ بھی ان کے درشٹیگت ہے۔ اگر ایران کی سہایتا نہ ہوتی تو آج عراق اور سیریا دونوں دیشوں میں آتنکوادی گٹ داعش کی سرکار ہوتی۔ بہرحال چھیتر اور پوری دنیا کے دیشوں میں یہ سندیش جا چکا ہے کہ ایران کٹھن سے کٹھن گھڑی میں بھی متر دیشوں کا ساتھ نہیں چھوڑتا۔ بہرحال ایران اور قطر کے سمبندھ میں مضبوطی نہ کیول دونوں دیشوں کے ہت میں ہے بلکہ یہ چھیتریہ دیشوں کے بھی ہت میں ہے، اور اس سے چھیتریہ دیشوں وشیش کر فارس کھاڑی کے عرب دیشوں میں سکاراتمک سندیش جائے گا۔
اور اب یوکرین سنکٹ۔ پچھلے کچھ سمے سے سنچار مادھیموں میں یوکرین سنکٹ پوری طرح سے چھایا ہوا ہے۔ سنچار مادھیموں میں یوکرین پر حملے کی بھی بات کہی جا رہی ہے۔ آئیے دیکھتے ہیں اس کی حقیقت کیا ہے۔ بتا رہے ہیں سید میسم۔
روس کے راشٹرپتی ولادیمیر پوتین نے سوموار کو پوروی یوکرین کے دو کھیتروں لوہانسک اور دونیتس کو سوتنتر راشٹر کے روپ میں مانیتا دینے کی گھوشنا کر دی، اور کریملین میں ان دونوں کھیتروں کے نیتاؤں کے ساتھ سہیوگ اور ساجیداری کے سمجھوتوں پر ہستاکشر کر دیے۔ پچھلے سپتاہ روسی سنسد نے راشٹرپتی پوتین سے ان دونوں الگاوادی کھیتروں کو مانیتا دینے کا انوروھ کیا تھا۔ پوتین نے دیش کی راشٹریہ سرکشا پریشد کے ساتھ ایک بیٹھک کے بعد یہ قدم اٹھانے کا فیصلہ لیا، جس سے پتہ چلتا ہے کہ اس کے لیے روس کے ادھیکاری ایک مت ہیں۔ حالیہ دنوں میں پوروی یوکرین کے ان علاقوں میں روس سمرتھک الگاوادیوں اور یوکرین کے سینکوں کے بیچ جھڑپیں تیز ہو گئی تھیں۔ فروری 2014 میں یوکرین میں پشچم سمرتھت سرکار کے ستہ سنبھالنے کے بعد سے لوہانسک اور دونیتسک میں روسی مول کے ناگرکوں نے اپنی سرکشا کے لیے یوکرین سے الگ ہونے کے پریاس تیز کر دیے۔ ماسکو نے اس سنگھرش میں الگاوادیوں کا سمرتھن کیا، اور اب پوتین کی اس گھوشنا کے بعد روس کے لیے یوکرینی بلوں کے خلاف سنگھرش کر رہے ودروہیوں کی کھلے عام مدد کے لیے ہتھیار اور سینا بھیجنے کا مارگ پرشست ہو گیا ہے۔ پوتین نے اس گھوشنا کے ترنت بعد روسی سینا کو دونیتسک اور لوہانسک میں شانتی کی ذمہ داری سونپ دی۔ اب اگر روسی سینک سیما پار کرتے ہیں تو ودروہیوں کے نینترن والے علاقے میں روس پہلی بار داخل ہوگا۔ ہفتوں سے جاری یوکرین سنکٹ میں روس کے اس قدم کے بعد اب ایک نیا موڑ آ گیا ہے۔ یوکرین اور روس کے بیچ بڑھتے تناؤ کے کارن تیل کی قیمتوں میں تیزی آ رہی ہے۔ منگلوار کو انتراشٹریہ بازار میں کچے تیل کی قیمت 7 سال سے سب سے اونچے استر پر پہنچ گئی۔ روس کے اس فیصلے کے بعد برٹین اور کئی انیہ پشچمی دیشوں نے روس پر پابندی لگانے کی چیتاونی دی ہے۔ اس کے بعد ایسی آشنکا جتائی جا رہی ہے کہ دنیا بھر میں تیل کی سپلائی چین پربھاوت ہو سکتی ہے۔ روس سعودی عرب کے بعد تیل نریات کرنے والا دنیا کا دوسرا سب سے بڑا دیش ہے۔ روس پراکرتک گیس کا سب سے بڑا اتپادک بھی ہے۔ اس بیچ نیٹو کے مہاسچیو جینس اسٹولٹین برگ نے چیتاونی دی ہے कि रूस पूर्वी यूक्रेन में अलगाववादियों को सैन्य और आर्थिक मदद देकर लगातार विद्रोह को बढ़ावा दे रहा है। वो एक बार फिर से यूक्रेन पर हमले का बहाना बना रहा है। इस सब के बीच अब यूक्रेन युद्ध का मैदान है, लेकिन ये रूस और पश्चिम के बीच टकराव का भी मैदान है और ये निर्णायक घड़ी है।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। भारत भी यूक्रेन संकट को लेकर बहुत चिंतित है, क्योंकि हजारों भारतीय यूक्रेन में रहते हैं। इस बारे में नई दिल्ली से रिपोर्ट लेकर हाजिर हैं शमशाद काजमी।
यूक्रेन और रूस के बीच बढ़ते तनाव और युद्ध के गहराते संकट के बीच भारत ने संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद में सभी पक्षों के बीच कूटनीतिक और राजनीतिक बातचीत का आह्वान किया। भारत ने कहा है कि सैन्य टकराव किसी के हित में नहीं है। संयुक्त राष्ट्र संघ में भारत के स्थायी प्रतिनिधि TSA तिरुमूर्ति ने कहा कि सीमा पर सैन्य वृद्धि चिंता का विषय है और हम सभी पक्षों से संयम बरतने का आह्वान करते हैं।
Quiet and constructive diplomacy is the need of the hour. Any steps that increase tension may best be avoided by all sides in the larger interest of securing international peace and security. More than 20,000 Indian students and nationals live and study in different parts of Ukraine, including in its border areas. The well-being of Indian national is a priority to us.
उन्होंने कहा कि रूसी संघ के साथ यूक्रेन की सीमा पर बढ़ता तनाव क्षेत्र की शांति और सुरक्षा को कमजोर करने की क्षमता रखता है, अतः संकट की तत्काल प्राथमिकता तनाव को कम करना है। तिरुमूर्ति ने कहा कि दोनों देशों के नागरिकों की सुरक्षा जरूरी है और यूक्रेन के विभिन्न क्षेत्रों में रह रहे 20,000 से अधिक भारतीय छात्रों और नागरिकों की सुरक्षा भी हमारी प्राथमिकता है। भारत ने यूक्रेन में रह रहे छात्रों और नागरिकों से यूक्रेन तुरंत छोड़ने को कहा है, क्योंकि बढ़ रहे गतिरोध के चलते शांति भंग होने की आशंका है, जिससे नागरिकों की सुरक्षा भी खतरे में पड़ सकती है। बताया जाता है कि यूक्रेन के विभिन्न क्षेत्रों और सीमावर्ती क्षेत्रों में रहने वाले भारतीय नागरिकों को वहां से निकालने के लिए एयर इंडिया का एक विमान यूक्रेन के लिए रवाना हुआ है। दूसरा विमान 24 फरवरी और तीसरा विमान 26 फरवरी को यूक्रेन रवाना होगा। ज्ञात रहे कि रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने सोमवार रात यूक्रेन के दो क्षेत्रों को, जहां अलगाववादी समूहों का बोलबाला है और जो यूक्रेन के खिलाफ और रूस के समर्थन में हैं, अलग अलग देश के रूप में मान्यता दे दी है। भारत ने इसकी निंदा की है और रूस से तत्काल वार्ता की मेज पर आने और अपने सैनिकों को वहां से वापस बुलाने की मांग की है। रूस के इस कदम के बाद जहां ब्रिटेन ने कड़ा विरोध जताया है, वहीं अमेरिका ने रूस पर नए प्रतिबंध लगा दिए हैं। इसी बीच भारत के रक्षा मंत्री राजनाथ सिंह ने यूक्रेन संकट पर बोलते हुए कहा कि भारत अंतर्राष्ट्रीय सुरक्षा को बरकरार रखने और वार्ता द्वारा समस्या का समाधान निकालने के पक्ष में है, ताकि शांति बहाल हो सके।
जो यूक्रेन का मामला है, भारत यही चाहता है कि किसी तरीके से शांति स्थापित हो और बातचीत के द्वारा इसका समाधान निकाला जाए, यह भारत चाहता है। कोई न कोई समाधान निश्चित रूप से निकलेगा। भारत का जहां तक पक्ष है, भारत शांति चाहता है।
शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है। ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, अभी आपने राजनीतिक चर्चा का दैनिक कार्यक्रम सुना और अब आप सुनेंगे साप्ताहिक कार्यक्रम फिलिस्तीनी मुद्दा और समाधान तथा कुरानी किस्से। तो पहले पेश है फिलिस्तीनी मुद्दा और समाधान।
فلسطینی مدعا اور سمادھان۔
दोस्तों कार्यक्रम फिलिस्तीनी मुद्दा और समाधान के कन्ने कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। आज फिलिस्तीनी समस्या के समाधान के लिए ईरान द्वारा पेश किए गए उपाय और प्रतिरोध की रणनीति में जनमत संग्रह के स्थान के विषय पर चर्चा करेंगे। मरियम मेहरदादी और
कायम रिजवी,
हम दोनों का सलाम स्वीकार कीजिए।
दोस्तों ईरान के जनमत संग्रह की योजना सशस्त्र प्रतिरोध, संघर्ष और जिहाद का इनकार नहीं करती, बल्कि इस योजना को पूरा करने वाली है। बैतुल मुकद्दस की आज़ादी के लिए समग्र और संपूर्ण रणनीति की आवश्यकता है। इसराइल की राजनीतिक रूप से सक्रिय है और वो व्यवस्थित ढंग से अपराध अंजाम दे रहा है और सैन्य अधिग्रहण का सिलसिला जारी रखे हुए है। इसराइल की इन षड्यंत्रकारी योजनाओं से मुकाबला करने के लिए राजनीतिक, कानूनी और सैन्य सभी क्षेत्रों में सक्रिय रहना बहुत जरूरी है। रेफरेंडम की योजना प्रतिरोध पर ही आधारित है और इस लिहाज से प्रतिरोध के दो आयाम हैं।
पहला जिहाद और दूसरा सशस्त्र आयाम है। प्रतिरोध का आयाम सुलह व सांठगांठ की साजिश के मुकाबले में पेश किया जाता है, जिसे आमतौर पर अमेरिका, इसराइल और अरबों के त्रिकोण की ओर से पेश किया जाता रहा है। इस त्रिकोण को अरबी, हिब्रू और पश्चिमी त्रिकोण भी कहा जा सकता है। इस योजना में दोनों ही आयाम शामिल होते हैं। ईरान की ओर से पेश की गई योजना वास्तव में प्रतिरोध को एक मुख्य रणनीति के रूप में प्रयोग करती है, और जबकि तेहरान ने राजनीतिक योजना भी पेश की है और इसकी वजह से प्रतिरोध की रणनीति किसी भी प्रकार से कमजोर नहीं होती।
अतिग्रहण के काल में जब अंतर्राष्ट्रीय संस्थाएं कमजोर नजर आती हैं और सारे नियम धरे के धरे रह जाते हैं, जनता खुद की अतिग्रहणकारियों से खुद की रक्षा कर सके, यद्यपि पश्चिमी मीडिया सच्चाई को उलट फेर करके फिलिस्तीनियों के कानूनी प्रतिरोध को इसराइल के विस्तारवाद के मुकाबले में आतंकवाद करार देते हैं और फिलिस्तीन के भीतर तथा फिलिस्तीन के बाहर अपने विरोधियों की हत्याएं करने और उनकी टारगेट किलिंग की इसराइल की सरकारी आतंकवाद की कार्रवाई को शांति प्रेम और सुलह प्रेम करार देते हैं।
इस मैदान में प्रतिरोध को तुरुप का पत्ता करार दिया जाता है, क्योंकि ये ज़ायनियों के विरुद्ध दबाव के लिए बेहतरीन साधन समझा जाता है। जंग के मैदान में प्रतिरोध का पलड़ा भारी नजर आता है और प्रतिरोध पहले से ज्यादा मजबूत नजर आता है, और इसी वजह से रेफरेंडम को लागू करने की संभावना ज्यादा मजबूत नजर आने लगी है, क्योंकि प्रतिरोध लक्ष्य नहीं है बल्कि अपने भविष्य के निर्धारण के लिए फिलिस्तीनियों का हक, अपने कानूनी हक हासिल करने का जरिया और बैतुल मुकद्दस की आज़ादी के लिए जारी संघर्ष का एक साधन है। ईरान द्वारा पेश की गई जनमत संग्रह की योजना भी फिलिस्तीन और बैतुल मुकद्दस की आज़ादी के लिए एक साधन और जरिया हो सकती है।
फिलिस्तीनी मामलों के प्रसिद्ध टीकाकार हुसैन कनानी का कहना है कि रेफरेंडम का सुझाव पेश करने की सबसे बड़ी वजह का संबंध संयुक्त राष्ट्र संघ में इस योजना को पेश करना और इसे पारित करवाना है। ये योजना उस समय तैयार हुई जब फिलिस्तीन के प्रतिरोधकर्ता शक्ति के चरण को तय कर रहे थे, ताकि वो इसराइल के मुकाबले में प्रतिरोध की शक्ति हासिल कर सकें और खुद भी मजबूत हो सकें तथा प्रतिरोध के लोग इसराइलियों के मुकाबले में प्रतिरक्षा और शक्ति का संतुलन बनाने में सफल रहें और पूरी ताकत के साथ अपने प्रतिरोध को जारी रख सकें।
दोस्तों इस तरह से ये कहा जा सकता है कि योजना शक्ति के एक आयाम के तौर पर पेश की गई है, जिसमें राजनीतिक और सामरिक शक्ति के मिश्रण को पेश किया गया है, जबकि इसमें प्रतिरोध और रेफरेंडम के मापदंड भी शामिल हैं। इस प्रकार से ये कहा जा सकता है कि ये योजना जिहाद और सशस्त्र प्रतिरोध पर बल देते हुए राजनीतिक और कानूनी उपाय को भी पेश करती है, जिसकी ओर ईरान ने इशारा किया है और तेहरान ने जो योजना पेश की है। इस्लामिक क्रांति के सुप्रीम लीडर आयतुल्लाह अल उज़्मा सैयद अली खामेनेई ने इस योजना को पेश करके व्यवहारिक रूप से एक राजनीतिक योजना को दुनिया, अंतर्राष्ट्रीय और क्षेत्रीय संस्थाओं के सामने न्याय करने के लिए पेश कर दिया है।
इस्लामी गणतंत्र ईरान ने इस विषय को पेश करके अपनी राजनीतिक योजना पेश की और कहा है कि फिलिस्तीन की समस्या को हल करने का बेहतरीन उपाय यह है कि फिलिस्तीन में पैदा होने वाले फिलिस्तीनी, चाहे वो दुनिया के किसी भी कोने में रह रहे हों, फिलिस्तीनी पहचान रखने वाले चाहे मुस्लिम हों, ईसाई हों या यहूदी, उन्हें अपनी धरती फिलिस्तीन लौटाया जाए और ये सारे लोग एक रेफरेंडम में भाग लेकर अपने भविष्य का निर्धारण करें या अपना भविष्य चुनें।
ईरान की ओर से पेश किया गया राजनीतिक उपाय फिलिस्तीन की धरती पर दो सरकार के गठन की योजना और ज़ायोनी शासन की प्रवृत्ति को स्वीकार करने को नकारती है और फिलिस्तीन की धरती को भूमध्य सागर से जॉर्डन नदी तक की नीति पर बल देती है। वास्तव में इस योजना की मास्टर की फिलिस्तीनी की धरती की एकजुटता और रक्षा पर बल देना है। जैसा कि ज़ायोनी शासन जानता है कि अगर फिलिस्तीन के रहने वाले मूल निवासियों को, चाहे वे यहूदी हों, मुस्लिम हों या ईसाई, लौटाने और उनको जन्म संग्रह में शामिल करने पर आधारित की योजना को लागू किया गया तो ये बैतुल मुकद्दस गैर कानूनी कब्जा जमाए बैठक इसराइल की तबाही व बर्बादी के समान होगा।
यही कारण है कि तेल अवीव शासन और अमरीका इस कोशिश में है कि इस कूटनीति और अंतर्राष्ट्रीय व्यवस्था द्वारा स्वीकृति के मुकाबले में षड्यंत्रकारी कार्रवाइयों को अंजाम दे, जिसकी वजह से खुद अमेरिका और इसराइल दुनिया की नज़र में अविश्वसनीय हो गए हैं। फिलिस्तीन के बारे में इसराइल का अमेरिका इतना खुलकर समर्थन कर रहा है कि वाशिंगटन अब विश्व जनमत की नज़र में फिलिस्तीन के हवाले से अपनी विश्वसनीयता खोता जा रहा है।
ईरान ने इसराइल के खिलाफ सशस्त्र प्रतिरोध और संघर्ष पर बल देते हुए रेफरेंडम की योजना भी पेश की है और ज़ायोनियों को ऐसी तंग खाई में लाकर खड़ा कर दिया है कि उन्हें इसका जवाब देना ही होगा। अगर उसने सकारात्मक जवाब दिया तो इसका अर्थ इसराइल की तबाही है और अगर नकारात्मक जवाब दिया तो इसका मतलब फिलिस्तीनियों की लोकतांत्रिक मांगों का मुकाबला करना होगा और व्यवहारिक रूप से फिलिस्तीन में लोकतांत्रिक प्रक्रिया को बंद गले में पहुंचा देना होगा कि खुद इसराइल इस योजना में मुंह की खाएगा।
फिलिस्तीन के विभिन्न पक्ष, चाहे वे फिलिस्तीनी गुट या फिलिस्तीनी जनता हो, चाहे वो फिलिस्तीन के जिहादी गुट हों या फिलिस्तीन के राजनीतिक दल या फिलिस्तीन में सक्रिय कोई भी राजनीतिक या धार्मिक गुट, कोई भी फिलिस्तीन के बारे में पेश की गई ईरान की योजना का विरोधी नहीं है। सभी इसको फिलिस्तीन की समस्या के हल के लिए सबसे बेहतरीन योजना बता रहे हैं।
कुछ लोगों का कहना है कि तेहरान की ये योजना प्रतिरोध के माध्यम से व्यवहारिक हो सकती है, जबकि कुछ दूसरों का यह मानना है कि इस योजना का व्यवहारिक होना कठिन है। लेकिन कुल मिलाकर फिलिस्तीन के लगभग सारे गुटों ने ईरान के समर्थन का ऐलान किया है। इस आधार पर यह योजना व्यापक और बहुआयामी योजना साबित हो सकती है, जो एक तरफ तो फिलिस्तीनियों के अधिकारों पर बल देती है और दूसरी ओर फिलिस्तीन की धरती पर मुसलमानों, ईसाइयों और यहूदियों को आपस में भिड़ाने की इसराइल की साजिश को बाधित कर सकती है।
वास्तव में ईरान ने ये योजना पेश करके स्पष्ट रूप से ऐलान कर दिया है कि वो धर्मों के बीच युद्ध और धर्मों को आपस में टकराते हुए नहीं देखना चाहता, बल्कि वो तो आतंकवाद, नस्लभेदी और ज़ायोनीवादी व्यवस्था का विरोधी है जिसने राष्ट्रों के अधिकारों की अनदेखी कर रखी है और फिलिस्तीनी राष्ट्र को बेघर कर दिया है। दूसरा महत्वपूर्ण बिंदु जिस पर इस योजना में बल दिया गया है वो फिलिस्तीनी शरणार्थियों और उनकी स्वदेश वापसी का मुद्दा है। विभिन्न देशों के शरणार्थी कैंपों में फिलिस्तीनी बहुत ही विषम स्थिति में जीवन गुजार रहे हैं। ये फिलिस्तीनी अपने देश लौटकर अपने भविष्य के निर्धारण में अहम भूमिका अदा कर सकते हैं।
इसराइल के लिए रेफरेंडम की योजना अस्वीकार्य है और आरंभ से ये बात पूरी दुनिया को पता चल गई थी कि इसराइल इस विषय को कभी भी नहीं स्वीकार करेगा। प्रतिरोध फिलिस्तीन की आज़ादी और इसराइल से संघर्ष के ध्वजवाहक के रूप में ईरान ने शुरू से ही इस योजना पर बल दिया। इस समय जमीनी सच्चाई ये है कि एक गद्दार दुश्मन ने एक जमीन पर कब्जा कर रखा है और वो फिलिस्तीनियों के मूल अधिकारों की अनदेखी कर रहा है और वो किसी भी इंसान और कानूनी आधार को स्वीकार नहीं करता और न ही किसी अंतर्राष्ट्रीय नियम को मानता है। तो ये रेफरेंडम की इस योजना को वो सशस्त्र संघर्ष के बिना किस तरह स्वीकार करेगा? इसलिए ईरान ने हमेशा इस योजना के साथ ही सशस्त्र संघर्ष और प्रतिरोध का भी समर्थन किया है। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताज़ा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। कुरान किस्से।
दोस्तों, साप्ताहिक कार्यक्रम कुरानी किस्से की कन्ने कड़ी के साथ आपकी सेवा में हाजिर है स्वाति और रविश जैदी का सलाम स्वीकार करें। आशा है हमारा यह प्रयास भी आपको पसंद आएगा।
दोस्तों, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान के सूरह हिज्र की 43वीं और 44वीं आयतें जब नाजिल हुई तो पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की आंखों से आंसू निकलने लगे। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम इस प्रकार रो रहे थे कि उन्हें देखकर उनके पास मौजूद दूसरे लोग भी रोने लगे। वे सब इस बात को नहीं जानते थे कि हज़रत जिब्रील कौन सी आयत लेकर पैगंबर इस्लाम पर उतरे हैं। बहरहाल, उस स्थिति में कोई भी पैगंबर इस्लाम से बात करके ये नहीं पूछ सकता था कि उनके रोने का कारण क्या है। अचानक उनके एक अनुयायी के दिमाग में एक बात आई। उसने सोचा कि जब पैगंबर इस्लाम अपनी प्राणप्रिय बेटी हज़रत फातिमा जहरा को देखते हैं तो बहुत प्रसन्न होते हैं और सारा दुख दर्द भूल जाते हैं। इसके बाद वो तेज़ी से हज़रत फातिमा जहरा सलामुल्लाह अलैहा के घर की ओर गया और पैगंबर इस्लाम के रोने की बात उन्हें बताई।
हज़रत फातिमा जहरा सलामुल्लाह अलैहा तुरंत अपनी जगह से उठी और अपने सिर पर खजूर की छाल से बुनी हुई पुरानी चादर डाली, जिसमें कई जगह पर पेबंद लगे हुए थे। जब वह घर से बाहर निकली तो पैगंबर इस्लाम के एक निष्ठावान अनुयायी हजरत सलमान फारसी ने उनकी चादर को देखा तो बहुत ही दुखी मन से कहा, कितने अफसोस व दुख की बात है कि कैसर और कसरा की बेटियां रेशम का कपड़ा पहने और ईश्वरीय दूत हजरत मोहम्मद की बेटी खजूर की छाल की बुनी हुई पुरानी चादर पहने और उसमें भी 12 जगहों पर पैबंद लगे हो।
حضرت فاطمہ زہرا سلام اللہ علیہ اپنے پتا پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پاس پہنچ گئیں اور کہا کہ ہے پتا، ہماری جان آپ پر نچھاور، کس چیز نے آپ کو رولا دیا؟ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے ان دونوں آیتوں کو حضرت فاطمہ زہرا سلام اللہ علیہ سے بیان کر دیں جو حضرت جبریل لے کر پیغمبر اسلام پر اترے تھے۔ وہ دونوں آیتیں یہ تھیں،
جو لوگ شیطان کا انسرن کرتے ہیں ان سب کی جگہ جہنم ہے۔ جہنم کے 7 دروازے ہیں اور ہر دروازے سے نردھارت گٹ اس میں جائے گا۔ حضرت فاطمہ زہرا سلام اللہ علیہا نے جب ان آیتوں کو سنا تو اپنی پیشانی زمین پر رکھ دی اور درد بھری آواز سے رونا شروع کیا، کہا کہ کتنا ابھاگا ہے وہ جو جہنم میں داخل ہوگا۔ انہوں نے ان آیتوں کو سننے کے بعد کہا، ہے کاش درندے میرے شریر کو ٹکڑے ٹکڑے کر ڈالتے، ہے کاش میری ماں نے مجھے پیدا ہی نہیں کیا ہوتا اور جہنم کا مجھے پتا بھی نہ ہوتا۔ اس کے بعد انہوں نے اپنا ہاتھ اپنے سر پر رکھا اور روتے ہوئے کہا، پرلوک کا لمبا سفر، آہ، پرلے کی یاترا کے لیے کتنا کم سامان ہے۔ نرکواسی جائیں گے اور اس میں انہیں دنڈت کیا جائے گا، جہنم کے کتے ان کا اپہرن کریں گے، وہ ایسے بیمار ہیں جن کی حال چال کوئی نہیں پوچھے گا، وہ ایسے گھائل ہیں جن کے گھاو کا اپچار نہیں ہے، اور وہ ایسے بندی ہیں جن کے بند ہونے کا سمے کبھی بھی سماپت نہیں ہوگا، وہ آگ کھائیں گے اور آگ ہی پیئیں گے، جہنم کے طبقوں کے بیچ آئیں گے جائیں گے، جبکہ دنیا میں وہ روئی اور سوتی کے کپڑے پہنتے تھے اور نرک میں وہ آگ کا کپڑا پہنیں گے، اور دنیا میں وہ اپنی پتنیوں کے ساتھ بیٹھتے تھے اور نرک میں شیطانوں کے ساتھ ہوں گے۔
پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے نشٹھاوان انویائی حضرت سلمان نے بھی جب پوتر قرآن کے سورہ ہجر کی 43 اور 44 آیتیں سنی تو ان کی بھی عجیب حالت ہو گئی۔ اس دن جب وہ گھر گئے تو دوبارہ پلٹ کر مسجد نہیں آئے۔ لوگوں نے 3 کے بعد انہیں شہر کے باہر ایک کھنڈر میں پایا، اس حالت میں کہ ان کے چہرے کا رنگ اڑا ہوا تھا اور وہ کانپ رہے تھے، ان کا سر سجدے میں تھا اور رو رہے تھے اور ایشور سے چھما یاچنا کر رہے تھے۔ لوگوں نے ان کا ہاتھ پکڑا اور پیغمبر اسلام کی سیوا میں گئے۔ جیسے ہی انہوں نے پیغمبر اسلام کو دیکھا تو پوتر قرآن کے سورہ ہجر کی 43 اور 44 آیتوں کی یاد آ گئی اور کانپنے لگے۔ پیغمبر اسلام نے ان سے کارن پوچھا۔ حضرت سلمان نے کچھ کھڑوں تک پیغمبر اسلام کے چہرے کو دیکھا، اس کے بعد انہوں نے سر جھکا لیا اور کہا کہ ہے ایشوریہ دوت، جب سے میں نے جہنم کے بارے میں نازل ہونے والی آیتوں کو سنا ہے تب سے مجھے سکون نہیں ہے۔ اس کے بعد مہان ایشور نے سورہ ہجر کی 45 اور 48 آیتیں نازل کیں جو سورگ اور اس میں جانے والے کی وشیشتاؤں کے بارے میں ہے۔
پوتر قرآن کی اس آیت سے ہمیں یہ سیکھ ملتی ہے کہ گھر، اسکول اور سماج میں ہمیں اس سے لابھ اٹھانا چاہیے، یعنی جہاں ڈرانا چاہیے وہاں خوشخبری بھی دینی چاہیے، ہمیشہ دونوں میں سے کیول ایک نہیں ہونا چاہیے۔ بہت سے لوگ ہمیشہ ڈراتے رہتے ہیں، یہ صحیح نہیں ہے. اور بہت سے لوگ جو ہمیشہ دوسروں کو ہرا ہرا باغ دکھاتے رہتے ہیں یہ بھی صحیح نہیں ہے. مثال کے طور پر کوئی انسان گاڑی سے اپنے گھر جانا چاہتا ہے تو گاڑی میں وہ سمست چیزیں ہونی چاہیے جس کی وجہ سے وہ چلتی ہیں اور آگے بڑھتی ہیں. اسی طرح گاڑی میں بریک کا ہونا بھی ضروری ہے, کیونکہ اگر بریک نہیں ہوگا تو گاڑی کہیں بھی ٹکرا سکتی ہے, جس سے گاڑی کو اور جو گاڑی میں بیٹھا ہوگا دونوں کو نقصان پہنچنے کی سمبھاونا ہے. دوسرے شبدوں میں اگر صحیح سالم گھر پہنچنا ہے تو گاڑی میں بریک کا ہونا نہ کیول ضروری بلکہ واجب ہے. حالانکہ بریک کا کام گاڑی کو روکنا ہے, کنتو یہ بریک جو گاڑی کو ٹکرانے سے بچاتا ہے اور منزل تک پہنچنے کے لیے اس کا ہونا انیوارے ہے. ٹھیک اسی طرح جو انسان لوک پرلوک میں سفل جیون گزارنا چاہتا ہے اس کے جیون میں بھی بریک ہونا چاہیے. یہ بریک انسان کو حرام و غلط کاریوں کی طرف جانے سے روکتا ہے. تو سارانش یہ ہے کہ سفل جیون بتانے کے لیے بریک کا ہونا ضروری ہے, وہ واجب ہے, اور یہی بریک ہے جو صحیح سالم انسان کو گنتویہ تک پہنچائے گا.
جب پوتر قرآن کے سورہ ہجر کی 45ویں سے لے کر 48ویں تک کی آیتیں نازل ہوئیں تو اس کی چرچا پورے مکے میں ہوئی. جن آیتوں میں مومنوں کو سورگ کا وعدہ دیا گیا ہے کارن یہ تھا کہ کافی سمے سے پوتر قرآن کی بہت سی آیتیں جہاد اور شہادت کے بارے میں تھیں. کافر مسلمانوں پر بہت دباؤ ڈالتے تھے اور انہیں جنگ کے لیے انہیں سدیو تیار رہنا پڑتا تھا. اس کے علاوہ بہت سے مسلمان سورگ کے بارے میں بہت کم آیتوں کو سنتے تھے یا اصل جانتے ہی نہیں تھے. اس پرکار کی حالت میں جنت و سورگ کی شبھ سوچنا بہت ضروری تھی. اس شبھ سوچنا نے مسلمانوں میں ارجا و حوصلوں کو ادھک کر دیا.
سورگ وہ جگہ ہے جس کی یاد مومنوں کے دلوں سے ہر دکھ درد کو مٹا دیتی ہے, اور مومن انسان سوچتا ہے کہ یہ دنیا اور اس میں موجود پریشانیاں کچھ سمے کی ہیں, آج نہیں تو کل یہ سمسیائیں ختم ہو جائے گی اور اس کے بعد ہمیشہ ہمیشہ سورگ میں رہنا ہے جہاں ہر پرکار کی نعمت ہوگی, اور جو بھی سورگ میں جائے گا وہ ہمیشہ ہمیشہ اس میں رہے گا اور اسے کبھی بھی موت نہیں آئے گی. اس کے دل میں جتنا ادھک مہان ایشور پرلے اور قبر کی یاد رہے گی وہ اتنا ادھک گناہوں و پاپوں سے پرہیز کرے گا. اس کا سارا دھیان اپنے پالنہار کے سامیپی اور سورگ کی اور ہوگا. سورگ میں انسان کھائے گا پیے گا پرنتو اس سے مل موتر کی آوشیکتا نہیں ہوگی, ٹھیک اسی جیسے بچہ ماں کے پیٹ میں کھاتا اور پیتا ہے پرنتو اس سے مل موتر کی آوشیکتا نہیں ہوتی ہے. سورگ میں جانے والوں کو پوتر ہورے و افسرائے ملیں گی. ایک انسان کو ہزاروں ہزاروں ہوری ملے گی, وہ اتنی سندر ہوگی جن کی سندرتا کی کلپنا بھی انسان نہیں کر سکتا. وہ اپنے پتیوں سے پریم کرنے والی ہوگی, اس سے پہلے انہیں کسی انسان اور جنات نے ہاتھ نہیں لگایا ہوگا. وہ سورگ میں جانے والوں کی ہم عمر ہوگی, اور سورگ میں جانے والے کبھی بھی بوڑھے نہیں ہوں گے, ہمیشہ ہمیشہ جوان رہیں گے. کتنے خوش نصیب وہ لوگ ہیں جنہوں نے اپنے پالنہار کی اپاسنا کی, حرام و غلط کاریوں سے پرہیز کیا, ہر پرکار کے انیائے سے دوری کی, اور دنیا میں نیک کام کیے, اور اپنے پالنہار کے بارے میں اچھا وچار رکھا, اس کا سامیپیہ یعنی ان کی پرسنتا پراپت کرنے کو اپنا ادیشیہ سمجھ کر کاریوں کو انجام دیا. ایسے لوگوں کا جیون لوک پرلوک میں سفل رہے گا.
بہرحال مہان ایشور نے جب مومنوں کو سورگ کی سوچنا دی تو وہ سارا دکھ درد بھول گئے. یہی نہیں, اس شبھ سوچنا سے کافر بہت پریشان ہو گئے اور انہیں بڑا اچرچ ہوا, کیونکہ وہ دیکھ رہے تھے کہ جنگ احد میں اپنے پریے جنوں کی شہادت سے بہت سے مسلمان شوک میں تھے. پرنتو جب مسلمانوں کو سورگ کی سوچنا ملی تو ان کا منوبل بہت بڑھ گیا. ایک دن کچھ مسلمان ایک جگہ جمع تھے, وہ ایک دوسرے سے سورگ کے بارے میں نازل ہوئی آیتوں کے بارے میں بات کر رہے تھے. ان آیتوں میں جو وعدہ کیا گیا ہے ان میں سے ہر ایک اس کی کامنا کر رہا تھا۔ اسی بیچ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کا وہاں سے گزر ہوا۔ انہوں نے مسلمانوں کے اس گٹ کو پرسن اور زور زور سے ہنستے ہوئے دیکھا تو ایک کھڑ کے لیے چپ چاپ وہیں کھڑے ہو گئے۔ مسلمان پیغمبر اسلام کے بولنے کی پرتیکشا کرنے لگے۔ کچھ چھڑوں کے بعد پیغمبر اسلام نے کہا کہ اس طرح سے ہنسنا مومنوں کو شوبھا نہیں دیتا۔ مسلمان شرمندہ ہوئے اور سوچنے لگے۔ پیغمبر اسلام آگے بڑھ گئے پرنتو جلدی سے دوبارہ لوٹ آئے۔ سب نے سوچا کہ پیغمبر اسلام دوبارہ ہمیں نصیحت کریں گے۔ پیغمبر اسلام نے وہاں موجود مسلمانوں کو سمبودھت کرتے ہوئے کہا کہ میں تم سے دور ہو گیا تو جبریل مجھ پر نازل ہوئے اور کہا کہ ہے محمد، کیوں میرے بندوں کو نیراش کر دیا؟ اس پرکار پوتر قرآن کے سورہ ہجر کی 49ویں آیت نازل ہوئی، جس میں مہان ایشور نے کہا کہ ہے پیغمبر، میرے بندوں سے کہہ دو کہ میں بہت ادھک معاف و چھما کرنے والا ہوں۔ ایک روایت میں ہے کہ حضرت لقمان نے اپنے بیٹے کو نصیحت کرتے ہوئے کہا کہ ایشور سے اس طرح آشا رکھو کہ اگر سمست انسانوں کے برابر بھی گناہ کیے ہوں گے تب بھی ایشور تمہیں معاف کر دے گا، اور اس طرح اس سے ڈرو کہ اگر سمست انسانوں اور جناتوں کے برابر بھی نیکی کی ہوگی تب بھی وہ تمہیں نرک میں ڈالے گا۔
تو دوستوں، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اگلے کاریکرم تک کے لیے ہمیں انومتی دیجیے۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا، اور اب سمے ہو چکا ہے آج کے مکھیہ سماچاروں کے سارانش کا۔ ایران اور قطر کے بیچ کئی مہتوپورن سمجھوتوں پر ہستاکشر ہوئے ہیں، اور راشٹرپتی نے کہا ہے کہ پڑوسی دیشوں پر ہم خاص طور پر دھیان دے رہے ہیں۔ یوکرین میں حالات بگڑ گئے ہیں، اور جبکہ کوئی روس کے سمرتھن میں ہے تو کوئی دیش روس کے ورودھ میں ہے۔ بحرین میں موساد کے جاسوسوں کی گتیویدھیوں پر چنتا ویکت کی جا رہی ہے، اور کرناٹک میں حجاب کا معاملہ گہراتا ہی جا رہا ہے۔ دوستوں، ہمیں آشا ہے کہ ہمارا یہ پرسارن بھی آپ کو سدا کی بھانتی پسند آیا ہوگا۔ کاریکرموں کے بارے میں اپنے وچاروں ایون پرتکریاؤں سے ہمیں اوش اوگت کرائیے گا۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir، اور ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ تو اسی کے ساتھ ہمیں اجازت دیجیے، خدا حافظ۔Oh,